بسم اللہ الرحمن الرحیم، السلام علیکم ناظرین۔ پروگرام صبح زندگی میں بہت بہت آپ کو خوش آمدید کہتا ہوں اور عید کے تیسرے دن کی بھی مبارکباد پیش کرتا ہوں۔ سلام عرض کرتا ہوں آپ کی خدمت میں۔
وعلیکم السلام خورہ، میں بھی آپ کی خدمت میں عید کے تیسرے دن کی جو ہے مبارکباد پیش کرتی ہوں، اپنے عزیز ناظرین خدمت میں سلام عرض کرتی ہوں اور عید کے تیسرے دن کی بہت بہت مبارکباد دیتی ہوں اور امید کرتی ہوں آپ کا ہر دن عید کے دن کی طرح
بالکل زبردست۔ اور ہفتے کا موضوع ہمارا یہی چل رہا ہے جو رباب نے بھی کہا کہ ہر وہ دن جس دن گناہ نہ کیا جائے وہ عید کا دن ہے۔
بالکل،
اور دیکھتے ہیں کہ ہم اپنی زندگی میں کتنے عید کے دن مناتے ہیں
بالکل،
اور کتنا عید سے محروم رہتے ہیں۔ اور جی، اس کے ساتھ ساتھ یہ بھی بتاتے چلیں کہ ہمارا اپنی عید میں اپنی خوشیوں میں کن کو مت بھولیں۔
جی، ہمارے فلسطینی بہن بھائی جو ہیں، غزہ کے جو مسلمان ہیں، ہمیں ان کو بالکل نہیں بھولنا چاہیے۔ میں نہیں کہتی صرف عید کی خوشیوں میں، اپنی نماز کی ہر دعا کے بعد
بالکل۔
دیکھیں دعا کرنے میں کتنا ٹائم لگتا ہے، خورا ایک منٹ کی دعا، دو منٹ کی، اب بس ایک یاد ہی کر لیں اس سجدے میں ان کو، تو بس میرے خیال سے یہی بہت کافی ہوگا۔
بالکل، اور دعاؤں کے ساتھ ساتھ یہ بھی کوشش کریں کہ اگر آپ جس طرح کی مدد ان تک پہنچا سکتے ہیں، بے شک وہ یہ مدد ہو کہ آپ کسی بھی سوشل میڈیا کی ویب سائٹ پہ بیٹھ کے ایک کمنٹ بھی ان کے لیے لکھیں، تو میرے خیال میں بہت بڑا کام ہوگا۔
کیونکہ بہت سے ایسی سائٹس ہیں جن پہ چل رہی ہیں ایسی تحریکیں، اس پہ آپ جیسے غزہ کے ساتھ ہیں اور آپ جنگ کے خلاف ہیں، بہت سی ایسی تحریکیں چل رہی ہیں، ایک چھوٹا سا آپ کا سٹیٹس یا کمنٹ جو ہے میرے خیال سے بہت فرق پڑ سکتا ہے۔
بے شک، اس میں کوئی شک نہیں ہے۔ بالکل، بہرحال فیس بک پہ ہمارے ساتھ رہیے گا۔ فیس بک ایڈریس ہمارا facebook.com/sutmorningshow، اور بہرحال ہم لوگ آپ کے کمنٹس، اپنی تصویر اور ہر چیز جو آپ شیئر کرنا چاہیں اس کا انتظار کریں۔ وقت ہوا ہے رباب کہاں پر جانے کا؟
مولا کائنات امام امیر المومنین حضرت علی علیہ السلام کی ایک حدیث سنتے ہیں اور پھر آپ کی خدمت میں حاضر ہوں گے،
ہمارے ساتھ رہیے گا۔ خوش آمدید آپ کو کہتے ہیں مولا کائنات امیر المومنین حضرت علی علیہ السلام کا، اپنے فرمان ملاحظہ فرمایا اور انشاءاللہ مل کے کوشش کریں گے اس فرمان پہ عمل کرنے کی۔ اور یہاں پر رباب ہمیں بتائیں گی کہ ان کے ساتھ آج مہمان کون ہوں گی۔
جی خرم، ہمارے ساتھ آج سلیل فاطمہ صاحبہ ہوں گی، اور میں ناظرین کو ایک بات بتانے چلوں کہ ہم نے سلیل فاطمہ صاحبہ کے ساتھ ایک نیا پروگرام یا سیگمنٹ ہم بول چکے ہیں شروع کرنے کا فیصلہ کیا ہے۔ اس میں ہم یہ بات کریں گے ان سے کہ ہمارے جسم کے مختلف جو اعضاء ہوتے ہیں وہ کس طرح کام کرتے ہیں۔ اگر میں بولوں ہماری فیزیولوجی کے متعلق
بیماریوں تک پہنچیں اور مشکلات کو حل کریں، یہ پہچاننا، یہ جاننا کہ ایک اعضا، ایک آرگن ہمارے بدن کا، ایک سسٹم ہمارے بدن کا کیسے کام کر رہا ہے اور اس کو کیسے کام کرنا چاہیے، اس کی جانکاری بہت ضروری ہے۔ بہرحال دوبارہ وقت ہوا ہے کہاں پر جانے کا۔ جی
پہلے آپ یہ بتائیں کہ آپ کے ساتھ آج کون ہوں گی؟
ہاں جی، میرے ساتھ جو ہے، اور میرے ساتھ ڈاکٹر عطیہ نشاط ہوں گی نا، جی دہلی اسٹوڈیو سے۔ بالکل، میں بھول گیا تھا تھوڑی دیر کے لیے کہ جی ڈاکٹر عطیہ نشاط
دہلی لے کے جائیں گے۔ صحیح،
دہلی اسٹوڈیو جائیں گے۔
انشاءاللہ منصف تغذیہ کے بارے میں جو ہے گفتگو کریں گے۔
بالکل، بچوں میں چربی شربی کی بات وہ کرنے جا رہی ہیں اور دیکھتے ہیں،
موٹے بچے اچھے لگتے ہیں دیکھنے میں۔
بہرحال دیکھتے ہیں کہ ڈاکٹر صاحبہ کیا کہتی ہیں اس بارے میں۔
صحیح۔
اچھا، ہم نے ایک نیا سیگمنٹ شروع کیا ہے، اور سیگمنٹ ہے، حصہ ہے ورزش کا۔ اور کیونکہ صبح سویرے ورزش نہ کی جائے اور صبح کے پروگرام صبح زندگی میں ورزش نہ دکھائی جائے تو پروگرام ادھورا سا ہو کر رہ جاتا ہے۔ تو ورزش کے بارے میں بتائیں گے رباب ہمیں۔
جی، اور ورزش کا نام ہے پلاٹیز، اور اس میں آپ کو ناظرین میں یہ بتاؤں گی کہ یہ جو آپ کی ورزش ہے یوگا اور ایروبک کے درمیان میں ہے، یعنی ان دونوں سے جو ہے آپ بول سکتے ہیں کچھ حرکات لے کے اس ورزش کو بنایا گیا ہے۔ اس ورزش کی خاص بات یہ ہے کہ اس میں چربی جلانے کی جو ہے سسٹم جو وہ بہت زیادہ ہے،
بدن میں ایکسٹرا چربی جو ہے
جتنی بھی ہے، جی ہاں، بہت زیادہ ہے، اور یہ انسان کو بہت جلدی جو ہے وہ فٹ کرتا ہے، اور ان کے جو انسان کے پھٹے یا جو مسلز ہوتے ہیں ان میں جو کھچاؤ ہوتا ہے اس کو بھی برقرار
ریلیکس کرتا ہے۔ اچھا، اور ایک اور اچھی بات جو اس ورزش کی ہے وہ یہ ہے کہ یہ کوئی ایسی ورزش نہیں ہے کہ آپ یہ سمجھے کہ باڈی بلڈنگ آپ کر رہے ہیں یا آپ نے مسلز بنانی، یہ آپ کو فٹ رہنے کے لیے، ایک مناسب بدن آپ کا رہے اس کے لیے بہت اچھی ہے۔
لیکن خورم ایک بات اور، ناظرین آپ یہ ورزش دیکھیں گے، دھیان سے دیکھے گا، کیونکہ ان کی جو حرکات ہیں ان کو صحیح کرنا، یعنی آپ اسی طرح کا جو کر رہے ہیں اسی طرح کیجئے تاکہ آپ کو جو اس پہ افیکٹ ہیں آپ کے جسم پہ صحیح طرح پڑے،
کیونکہ
اگر جی بالکل آپ صحیح نہیں کریں گے تو ہو سکتا ہے کچھ نقصانات آپ کو ہو سکتے ہیں۔
زبردست، بالکل چلتے ہیں ورزش کا حصہ ملاحظہ کرتے ہیں، آپ لوگ ملاحظہ فرمائیں اور اس کے بعد پروگرام صبح زندگی کو آگے بڑھائیں گے،
ہمارے ساتھ رہیے گا۔
اللہ کے نام سے شروع کرتے ہیں، سلام۔ آج ہم ایک نئے پروگرام کے ساتھ حاضر خدمت ہیں جس میں پلاٹس کے ایکسرسائز کرنا سکھائیں گے۔ ہماری زندگی میں کم متحرک ہونے اور اپنے اعضاء اور پٹھوں کے کمزور ہونے کی وجہ سے ہمارا جسم اپنی طبیعی حالت میں نہیں رہتا، اور اس کی مثال کمر کا بہت زیادہ گول ہو جانا یا پیٹ کا صاف ہونا ہے، زانو کا نہ مڑنا، گردن کا جھک جانا وغیرہ جیسے مشکلات اس میں شامل ہیں۔ پلاٹس ورزش ہماری مسلس کی مدد کرتی ہے تاکہ ہمارا بدن اپنی اصلی حالت اور فارم میں واپس آ جائے اور ہمارا بدن سالم اور چست ہو جائے۔ پلاٹس کے ایک اہم اصول اور ایک اہم خصوصیت اس ورزش کے دوران سانس لینے کا طریقہ کار ہے۔ جب ہم سانس لیتے ہیں تو اپنے پیٹ کو اوپر اور اندر کی طرف کھینچتے ہیں، اور جب سانس چھوڑتے ہیں تو اپنے پیٹ کو پوری طرح ڈھیلا چھوڑ دیتے ہیں۔ عام حالت میں جب ہم سانس لیتے ہیں تو ہم اپنے پیٹ سے سانس لیتے ہیں، یعنی جب سانس لیتے ہیں تو ہمارا پیٹ باہر نکلتا ہے اور سانس کھینچنے کے وقت اس میں کوئی تبدیلی نہیں آتی۔ پلاٹس میں اگر آپ غور کریں تو میں اپنے کپڑوں کو تھوڑا سا سمیٹتا ہوں تاکہ آپ بہتر طور سے دیکھ سکیں۔ جب میں سانس لیتا ہوں تو اپنے پیٹ کو اندر اور اوپر کی طرف کھینچتا ہوں، اور جب سانس چھوڑتا ہوں تو پیٹ کو پوری طرح ڈھیلا چھوڑ دیتا ہوں۔ ساتھ مل کے انجام دیتے ہیں، اندر اور اوپر سانس کھینچیں، سانس چھوڑیں، میری سانسوں پر دقت کریں، سانس لیں، پیٹ باہر نہیں نکلتا، بالکل باہر نہیں نکلتا۔ ہاتھوں کو اپنے سینے پہ رکھیں تاکہ سانس چھوڑنے میں پوری طرح احساس کر سکیں، سانس لیں، چھوڑیں، اپنے سینے پہ ہاتھ رکھیں تاکہ آپ کو اس چیز کا اندازہ ہو جائے۔ ایک اور جو میں آپ کو ایکسرسائز یہاں پہ کراؤں گا وہ پیروں پہ کھڑے ہونے کی ایکسرسائز ہے، جو پلاٹس میں کھڑے ہونے کو کہتے ہیں۔ اس ورزش میں دونوں پیر آپس میں ملے ہوں اور ایڑیاں بھی آپس میں ملی ہوں، اور اس ورزش کے دوران ہم اپنے پیروں کو اوپر نیچے کریں گے، لیکن ایڑیاں ایک دوسرے سے جدا نہیں ہونی چاہیے۔ کوشش کریں گے کہ پیر ایک دوسرے سے چپکے رہیں، بدن اسٹریٹ، کمر اسٹریٹ، سر بالکل اوپر، کندھے پیچھے کی طرف، ساتھ مل کر کرتے ہیں، ہاتھ بدن سے ملے ہوں، ہتھیلیاں پیچھے کی طرف، کندھے پیچھے کی طرف، ناک سے سانس، پیٹ کو مکمل طور پہ خالی کرتے ہوئے چھت کی طرف سانس چھوڑیں۔ دوبارہ کرتے ہیں، سانس لیتے وقت پیروں کو آرام سے زمین پہ رکھیں، دوبارہ سانس لیں گے، سانس چھوڑیں، چھت کی طرف، میرے پیروں کی طرف دیکھیں، جب ہم اوپر کی طرف آتے ہیں پیر ایک دوسرے سے الگ نہیں ہوتے، ایڑیاں ایک دوسرے سے جدا نہیں ہوتی۔ ورزش کا غلط طریقہ کار کیا ہے یہ بھی آپ کو بتاتا ہوں۔ ایڑیوں کو کسی بھی لمحے ایک دوسرے سے جدا نہیں ہونا چاہیے، ہمیشہ ایک دوسرے سے جڑی ہوں، پیروں کو آرام سے زمین پہ رکھیں۔ میں سائڈ سے آپ کو ورزش کر کے دکھاتا ہوں۔ ورزش کے غلط طریقے کو دیکھیں، دوبارہ اپنی شرٹ کو اندر کی طرف سمیٹتا ہوں۔ جب ہم سانس لیتے ہیں اور اوپر کی جانب جاتے ہیں تو ہمارے بدن کو آگے کی طرف یا پیچھے کی طرف مڑنا نہیں چاہیے۔ آپ سوچیں گے کہ ایک دیوار آپ کے سامنے اور پیچھے موجود ہے۔ سانس لیں، سانس چھوڑیں، سانس لیں، سانس چھوڑیں۔ پلاٹس سے آپ کی بہتر آشنائی کے لیے میں چند ورزشیں نمونے کے طور پہ یہ انجام دوں گا، لیکن ان ورزشوں کو آئندہ آنے والے پروگرامز میں آپ کو سکھاؤں گا۔ مثال کے طور پر پیر 90 ڈگری اوپر اور پیر کو سیدھا کرنے کی ورزش یہاں کر کے دکھاتا ہوں۔ سیدھا پیر زمین پر، سانس لیں گے، سانس کھینچیں گے، پیٹ کو کھینچنے کے ساتھ پیر اوپر اٹھائیں، جہاں پہ کھڑے ہیں وہیں دونوں ہاتھ سلیب کی طرح سانس لیں، سانس کو چھوڑنے کے ساتھ اسی جگہ پیٹ کو چھوڑنے کے ساتھ پیر کو سیدھا کریں گے، سانس لیتے وقت پیر کو ڈھیلا کریں گے اور سانس چھوڑتے وقت پیر کو زمین پہ رکھیں گے۔ ایک دفعہ اس اسٹیپ کو دوسری طرف سے آپ کو دکھاتا ہوں۔ مخالف پیر سے جب یہ ورزش انجام دیں گے تو الٹا پیر آگے ہوگا، ہاتھ سیدھے، سانس لیں گے، دوبارہ سانس چھوڑیں گے۔ یہ ورزش ننگے پیر انجام دی جاتی ہے۔ آپ سے گزارش ہے کہ ورزش کے دوران میرے بتائے ہوئے نکات اور پریکاشنز پہ بہت دھیان دیں، تاکہ ورزش کے صحیح اسٹیپس بالکل صحیح اور اچھی طرح انجام دے سکیں، تاکہ آپ کو کسی قسم کی کوئی پریشانی نہ ہو۔ اور اگر آپ کے بدن میں یا ریڑھ کی ہڈی میں کوئی پرابلم ہے تو اس میں اضافہ نہ ہو، بلکہ آپ اس سے چھٹکارا حاصل کر سکیں۔ ہمارا ہدف یہ ہے کہ آپ کا بدن سالم رہے، بہتر رہے۔ ہم نہیں چاہتے کہ آپ کو کوئی نقصان پہنچے، اسی لیے آپ ہمارے بتائے ہوئے نکات پر 100% عمل کرنے کی کوشش کریں۔ ہمارا آج کا پروگرام اپنے اختتام کو پہنچتا ہے۔ اپنا خیال رکھیے گا، خدا نگہبان۔
جی ناظرین، آپ کی خدمت میں حاضر ہیں۔ بہرحال آپ لوگوں نے ہمارا ورزش کا نیا سیگمنٹ ملاحظہ فرمایا، امید ہے کہ آپ کو پسند آیا ہوگا، اور اسی طرح ورزش کا سیگمنٹ ہمارا انشاءاللہ چلتا رہے گا، تو ہمارے پروگرام کے ساتھ ورزش ضرور کیجیے گا۔ چلتے ہیں گفتگو کے حصے کی طرف، جہاں پر رباب انتظار کریں ہمارا، چلتے ہیں رباب کے پاس۔ جی رباب،
بہت شکریہ خورا، میں بہت
بہت ہی آپ نے بہترین ورزش ہمارے ناظرین کو دکھائی, بہت شکریہ. اور ناظرین, ناظر صاحب کو بتایا کہ ہمارے ساتھ سلیل فاطمہ صاحبہ موجود ہیں, اور آج ہم انسانی دل کس طرح کام کرتا ہے اس متعلق گفتگو کریں گے. سلام عرض کرتی ہوں ڈاکٹر صاحب.
وعلیکم السلام.
کیسی ہیں آپ؟ ٹھیک
ہیں؟ امید ہے آپ بھی ٹھیک ہوں گے.
اور سلیل صاحب, آپ کو سب سے پہلے تو بہت بہت عید مبارک.
آپ کو بھی اور میرے عزیز ناظرین کو بھی بہت بہت عید مبارک.
بہت شکریہ. کیسی گزری عید آپ کی یہاں پہ؟
بس فیملی سے دور, دوستوں سے دور.
صحیح, سخت ہے تھوڑا
تھوڑا سخت,
لیکن عادت ہو جاتی ہے انسان کو.
جی بالکل.
ٹھیک, سلیل فاطمہ صاحبہ, آپ نے بہت ایک اہم موضوع چنا, انسانی دل کس طرح جو ہے وہ کام کرتا ہے. انسانی دل میں خیال سے ایک دماغ اور دل جو ہے دو بنیادی چیزیں انسان کے جسم میں, اگر میں غلط نہیں کہہ رہی ہوں تو, میرے خیال سے ہے. تو سب سے پہلے ہم آپ یہ بتائیں کہ انسانی دل کی اہمیت کیا ہے جسم میں انسان کے.
سب سے پہلے میں یہاں سے بات شروع کرنا چاہوں گی کہ جب بچے کی پیدائش نہیں ہوئی ہوئی ہوتی, یعنی جب بچہ 5 ہفتے کا ہے ماں کے شکم میں, اس وقت جو سب سے پہلی چیز فیل کی جاتی ہے بچے کی ہارٹ بیٹ, یعنی بچے کا ہارٹ پہلے ڈیولپ ہو جاتا ہے, بنسبت یہ کہ اس کا برین بعد میں, ایون برین بعد میں ڈیولپ ہوتا ہے. اس فیز سے ہمیں یہ معلوم پتہ چلتا ہے کہ برین اور ہارٹ, دل اور دماغ جو ہے وہ آپس میں آل دو ایک ساتھ کام کرتے ہیں ایک لیول پہ آ کے, لیکن ہارٹ اپنی ایکٹیویٹی کو اکیلے بھی انجام دینے کے لیے اس میں پاور ہے, اتنا پاورفل ہے کہ وہ اکیلے انجام دے سکتا ہے. تو اس بات سے اندازہ لگایا جا سکتا ہے اس کی امپورٹنس کا. اس کے علاوہ سب سے مین فنکشن جو ہے ہمارے کارڈیو ویسکولر سسٹم, جس کے اندر دل اور ویسلز آ جاتی ہیں,
باقی رگے جو ہیں جی آس پاس کی,
اس کا فنکشن یہ ہے کہ ہمارے باڈی میں جتنے بھی سیلز ہیں, جس کی تعداد تقریباً 100 × 10^12, بہت بڑا سا فگر ہے, اتنے ٹوٹل سیلز ہیں, اور ہماری باڈی میں بلڈ ویسلز تقریباً 97,000 kilometers کے برابر ہیں. ان سب سیلز کو, جو بلڈ ویسلز بھی بیسکلی سیلز ہی کا مجموعہ ہیں, ہارٹ کا فنکشن یہ ہے کہ وہ اتنا پمپ بلڈ کرے کہ وہ ہر سیل تک بلڈ پہنچے. بلڈ کا کیا فائدہ ہے, مطلب کہ بلڈ ہمیں ڈائریکٹلی کوئی فائدہ نہیں پہنچاتا. اصل میں بلڈ کے اندر ایسی مفید چیزیں ہوتی ہیں جو ہمارے ہر باڈی کے انڈیویجول سیل کو اس کی ضرورت ہوتی ہے. مثلاً کہ آکسیجن ہو گئی, گلوکوز ہو گیا, امائنو ایسڈز ہو گئے, جس سے فیوچر میں پروٹینز بنیں گے, جس اسٹرکچرز بنیں گے, یہ سب چیزیں. اس کے علاوہ جب ہم کوئی بھی کام کرتے ہیں, ہمارا سیل کوئی بھی ایکٹیویٹی انجام دیتا ہے, ایسے ویسٹ پروڈکٹس بنتے ہیں جن کا سیل سے نکلنا ضروری ہوتا ہے, ورنہ سیل جو ہے وہ ڈیمیج ہو جائے گا یا اس کو اور قسم کی
جی.
تو خون کا یہ کام ہوتا ہے کہ وہ مفید چیزیں سیل کو مہیا کرے, اور پھر واپس جو اس کے ویسٹ پروڈکٹس بنے ہیں وہ لے جا کر کڈنی اور دیگر ویز میں ایکسکریٹ
کرتا ہے. اس طرح سے ہم بول سکتے ہیں یہ خون ہے, یہ پارسل بوائے جو ہم بول سکتے ہیں, اس کا جو کام کر رہا ہے, ایک طرف سے چیزیں دینا اور دوسری طرف جو چیزیں ضرورت نہیں ہے وہ لینا ہے. تو یہ سبھی دل کی وجہ سے ہی جو ہے جسم میں ہو رہا ہے. ایک انسان, اگر میں, آپ نے بھی چھوٹے بچے کی جسم میں جو دل کی اہمیت بتائی, ایک بڑا انسان جو ہم یہ بول سکتے ہیں اس کے جسم میں دل کی اہمیت یہ خونی اور اس کے متعلق ہی ہے.
جی بالکل جی.
پھر ڈاکٹر صاحب, ایک بات, دل کی پوزیشن اور سائز, اس کا کیا آپ بتائیں گے, کس طرح سے بتائیں گے ہمیں؟
ہم عموماً بچپن سے سنتا ہوں کہ دل جو ہے وہ سینے کے لیفٹ ہینڈ سائڈ پہ جی ہوتا ہے. جب ہم اینٹمیکلی دیکھتے ہیں تو دل جو ہے وہ چیسٹ کے بالکل سینٹر میں لوکیٹڈ ہے, اور اس کا ایک پورشن جس کو ہم اپیکس کہتے ہیں وہ الٹے ہاتھ کی طرف تھوڑا لوکیٹڈ ہے.
ڈاکٹر صاحب, تصویریں ہماری آ رہی ہیں, اگر آپ دیکھیں وہاں پہ تو بتا سکتی ہیں.
جی جی, جس طریقے سے آپ دیکھ سکتے ہیں کہ سینٹر میں ہمارا دل لوکیٹڈ ہے, اور ایک پورشن جو اپیکس ہے وہ سائڈ پر ہے, لیفٹ سائڈ پر ہے. تو آئیڈیلی جو ہے وہ ہے سینٹر میں ہمارا ہارٹ, لیکن جو اپیکس پورشن ہے وہ ایک بہت میجر چیمبر وینٹریکل ہے, اس لیے اس پہ ہم لوگ فیل کرتے ہیں دھڑکن, یا اس پہ جو سٹیتھوسکوپ لگا کے ساؤنڈز فیل کیے جاتے ہیں, یہ وہ چیز ہے.
صحیح, تو ہم یہ بول سکتے ہیں دل کا ایک آدھا حصہ جو ہے ویسے ہے بیچ میں, لیکن زیادہ حصہ الٹے کی طرف جو ہے وہ ہے.
بالکل.
ڈاکٹر صاحب بہت شکریہ, گفتگو ہماری جاری رہے گی, لیکن یہاں میں چلنا ناظرین خورم کی طرف, اور دیکھتے ہیں خورم ہمیں کہاں لے کے جا رہے ہیں.
جی بہت شکریہ. جی بالکل, آپ لوگوں کی گفتگو جاری رہے گی, اور وقت ہوا ہے دہلی اسٹوڈیو کی طرف روانہ ہونے کا, جہاں پر ڈاکٹر عدکیہ نشاط ہمارے ساتھ موجود ہیں. سلام عرض کرتا ہوں ڈاکٹر صاحب آپ کی خدمت میں, بہت شکریہ ادا کرتا ہوں, آپ نے ٹائم نکالا, عید مبارک آپ کو کہتا ہوں, اور امید کرتا ہوں کہ آپ کی عید بہت اچھی گزری ہوگی. اور یہاں پر میرے خیال میں سوال بھی آپ سے پوچھتا جاؤں, اور وہ یہی ہوگا کہ جیسے کہ آپ نے,
وعلیکم السلام خرم, آپ نے ایک ساتھ
جی, میں سوال بھی پوچھ لوں آپ سے, اور وہ سوال یہ ہوگا کہ جو بچوں میں موٹاپے کے بارے میں بہرحال بات کی جاتی ہے, तो ओबेसिटी का एक लफ्ज़ इस्तेमाल किया जाता है और मोटापे का भी एक लफ्ज़ इस्तेमाल किया जाता है, तो इनमें क्या फ़र्क क्या है?
मैं आपकी खिदमत में फिर से सलाम पेश करती हूँ खुर्रम, और आपने एक साथ बहुत सारे मुझे सवालात मेरे ऊपर डाल दिए। आपको भी ईद बहुत मुबारक हो, और माशाल्लाह मेरी ईद बहुत अच्छी गुजरी, और मैं उम्मीद करती हूँ आपकी और नाज़रीन की भी ईद अच्छी गुजरी होगी। जो ये अभी हमने आज मौजू सेलेक्ट किया है बच्चों में मोटापा, वो दरअसल मैंने अभी 15-20 दिन पहले एक स्टडी पढ़ी थी, बहुत ही दिलचस्प और अजीब सी स्टडी थी वो। उससे मुझे ख्याल आया कि अभी भी लोगों में किस कदर मिसकंसेप्शन है ये ओबेसिटी या मोटापा ये है क्या बच्चों में। उसमें ये मैंने पढ़ा कि 3 में से 1 पेरेंट जिनके बच्चों को ओबेसिटी क्लिनिक में रिफर किया गया था, यानी उनके बच्चे इस कदर मोटे थे कि उन्हें ओबेसिटी क्लिनिक जहां पे बच्चों को या बड़ों को पूरे प्रोग्राम में डाला जाता है और उनका वेट कम करने की कोशिश की जाती है क्योंकि वो इस दर्जे ओबेसिटी में मुब्तला होते हैं,
ठीक है।
उसमें से 3 में से 1 पेरेंट ऐसे थे जिनको बिल्कुल भी नहीं लगता था कि उनका बच्चा मोटा है।
अच्छा,
तो ये बहुत ही हैरत अंगेज बात है कि आपका बच्चा इस कदर मोटा है कि डॉक्टर आपको ओबेसिटी क्लिनिक में रिफर कर रहा है और उसके बावजूद आपको एहसास मतलब समझ में नहीं आ रहा है और आप समझते ही नहीं है कि आपका बच्चा मोटे होते जा रहा है।
बिल्कुल सही।
तो इसलिए ये बहुत जरूरी है कि इसके ऊपर गुफ्तगू की जाए और लोग इसके बारे में समझें कि ये क्या इसके असरात हो सकते हैं बच्चों के आइंदा फ्यूचर में और अभी उनके जो ग्रोथ एंड डेवलपमेंट में उनके क्या मनफी असरात हो सकते हैं मोटापे के।
सही। अच्छा डॉक्टर साहब, कद कहते हैं कि कद बढ़ने के लिए कहते हैं कि थोड़ा बहुत मोटा होना बच्चे का नॉर्मल बात है, भाई कद बढ़ेगा तो उसके साथ साथ मोटापा भी कम हो जाएगा, ऐसा ही है क्या?
खुर्रम, ये बहुत ही अहम सवाल आपने किया। अक्सर लोग ऐसा कहते हैं और ये किसी हद तक ठीक भी है, दुरुस्त भी है, क्योंकि बच्चों का जो डिफरेंट स्टेज ऑफ डेवलपमेंट होते हैं, यानी जैसे 3 साल की उम्र है या 10 साल की उम्र है फिर 15 साल की उम्र है, उसमें डिफरेंट बॉडी फैट कॉम्पोजिशन होता है। जैसे बड़ों में हम सिंपल BMI से कैलकुलेट करते हैं कि भाई आप ओवरवेट हैं या अंडरवेट हैं या आप ओबीज हैं। ओबीज का मतलब होता है हद से ज्यादा मोटापा, यानी आप डिजीज कंडीशन में दाखिल हो गए। तो इससे हम BMI से बड़े आराम से कैलकुलेट कर लेते हैं। लेकिन बच्चों की जहां तक बात है, बच्चा मतलब 19 साल से कम, यानी जिनकी अभी ग्रोथ डेवलपमेंट यानी कद बढ़ रहा है उनका और भी नशोनुमा उनके जिसमें सब कुछ डेवलप हो रहा है, तो उनके लिए ये बिल्कुल आप डिसाइड नहीं कर सकते उनके BMI से कि आया कि उनका फैट कम है या जिसमें ज्यादा। उनके लिए एक अलग क्राइटेरिया होता है जिसे हम कहते हैं ग्रोथ चार्ट। छोटे बच्चों से जैसे जो प्री स्कूलर्स होते हैं उनके ऊपर तो बहुत ज्यादा हम ओबेसिटी पर ध्यान नहीं देते क्योंकि यूजुअली वो बच्चे जैसे 2 साल की एज तक ब्रेस्ट फीड करते हैं अगर, तो वो अक्सर बहुत ही आइडियल बॉडी वेट मेंटेन करते हैं, और अगर वो हल्के से चबी हैं जैसे कि रुबाब बहन ने कहा कि मोटे बच्चे अच्छे लगते हैं तो वो ठीक भी होते हैं, कोई उसमें इतनी परेशानी की बात नहीं है। लेकिन जब बच्चे स्कूल गोइंग होते हैं यानी 3 साल से ज्यादा जब उनकी उम्र होती है, उस केस में उनका ग्रोथ चार्ट हम कंपेयर करते हैं उनके BMI से, और इसको हम देखते हैं परसेंटाइल, यानी अगर उनका BMI 5 परसेंटाइल से कम है तो उसे हम अंडरवेट बच्चा कहते हैं। 5 से 85 के बीच में अगर उनका परसेंटाइल है BMI का तो हम कहेंगे बच्चा नॉर्मल है, 85 से ज्यादा ओवरवेट, और 95 परसेंटाइल से अगर बच्चा ज्यादा है तब हम उसे कहते हैं ओबीस। तो ये जो चीजें हम उसको घर में कैलकुलेट नहीं कर सकते,
सही,
उसको सिर्फ एक पीडियाट्रिशियन या न्यूट्रिशनिस्ट जो ट्रेंड हो ओबेसिटी में बच्चों की माहिर हो वो ही सिर्फ आपको बता सकती है कि आपका बच्चा ओबेस है या मोटा है या नॉर्मल है। तो आप सिर्फ अपने बच्चे को देख के कि वो थोड़ा चबी दिख रहा है या थोड़ा फूला फूला उसका जिस्म है तो आप उसको बिल्कुल ये ना समझे कि वो मोटा हो रहा है और उसको डाइट पे डालें। ये बहुत जरूरी है कि अगर आपका बच्चा थोड़ा सा आपको मोटा दिख रहा है तो आप पीडियाट्रिशियन से कंसल्ट करें, आप न्यूट्रिशनिस्ट से कंसल्ट करें और उसके बाद ही उस पर कोई कदम उठाएं।
बहुत शुक्रिया डॉक्टर आतिया निषाद, आपके साथ गुफ्तगू जारी रहेगी। दिल्ली स्टूडियो से डॉक्टर आतिया निषाद हमें ज्वाइन कर रही थी और बच्चों में मोटापे के बारे में बात कर रही थी, और डॉक्टर साहब ने एक अहम नुक्ते की तरफ इशारा जो किया वो ये कि हम अपने ID के मुताबिक नहीं कह सकते हमारा बच्चा मोटा है या उसको मसला कोई नहीं है, तो चाइल्ड स्पेशलिस्ट के पास जाना बहुत ज़रूरी है। यहाँ पर हम वक्त हुआ है दास्तान, मुलाजा फरमाएं आप लोग और उसके बाद प्रोग्राम सुबह ज़िंदगी को आगे बढ़ाएंगे, हमारे साथ रहिएगा। جی ناظرین آپ لوگوں نے بہرحال سبق آموز داستان ملاحظہ فرمائی، امید ہے کہ اس سبق سے ہم لوگ بہرحال کچھ سبق حاصل کریں گے اور اس کو یاد رکھیں گے۔ چلتے ہیں واپس رباب کی طرف تاکہ رباب گفتگو کو آگے بڑھا سکیں۔ شروع،
بہت شکریہ خورم، ہمارے ساتھ ڈاکٹر سہیل فاطمہ صاحبہ موجود ہیں۔ اور سہیل صاحبہ، میں آپ نے یہاں تک دل کی اہمیت اور دل کا ہم یہ بول سکتے ہیں کہ جگہ کہاں پہ لوکیٹڈ ہے وہ انسان جسم میں، اس بارے میں بات کی۔ اب تھوڑا دل کی سائز کی طرف بات کرتے ہیں۔ اکثر میں نے سنا ہے ہماری نانیاں جو تھیں وہاں پہ کہتی تھیں جس کا ہاتھ جتنا ہوتا ہے الٹے ہاتھ کے برابر دل اتنا ہی ہوتا ہے، ان دل کا سائز اتنا ہوتا ہے۔ آئے بات درست ہے نہیں، یا میڈیکل پوائنٹ آف ویو سے آپ کیا کہیں گی؟
ویسے ہم پڑھتے ہیں ابھی بھی فزیولوجی کی بکس میں کہ دل کے جو سائز ہے وہ بند مٹھی
کے
جی سائز کا، یہ تو بات بالکل درست ہے۔ اور جہاں تک وزن کی بات ہے، 250 سے 300 گرام تک وزن ہوتا ہے۔ عورتوں کا دل تھوڑا کم وزنی ہوتا ہے بنسبت مردوں کے دل کے، ہارمونل فیکٹرز اور دوسری مین ہارمونل فیکٹرز ہیں جس کی وجہ سے یہ چینج ہے۔
عورتوں کا دل چھوٹا ہوتا ہے
اور وزن میں،
وزن
میں 250 گرام یا 260 اس ٹائپ کا فگر آتا ہے، جبکہ مردوں کا 300۔ اور
ہمیشہ یہ کانسیپٹ بھی رہا ہے کہ عورتوں کا دل چھوٹا ہوتا ہے، خیر بات ثابت ہو گئی یہاں پہ۔ میں چاہوں گی ہمارے عزیز ساتھی اگر وہ دوسری تصویر جو ہے تیار ہے تو چلتے ہیں تاکہ ڈاکٹر صاحبہ چیمبرز کے بارے میں ہمیں بتا سکیں۔ کہتے ہیں دل کے چار، جی دل کے چار حصے ہوتے ہیں ڈاکٹر صاحبہ، اکثر ہم نے پڑھائی اپنی اسکول میں پڑھا تھا، آپ ان چار حصوں کے بارے میں بتائیں ہمیں۔
جب ہم دل کو سامنے سے دیکھتے ہیں یعنی اس کا سیکشن نہیں لیا ہوا تو میجرلی ہمیں دو چیمبرز نظر آتے ہیں، یا تو رائٹ ایٹریم دائیں ہاتھ کی طرف کا ایٹریم اور وینٹریکل نظر آتا ہے، یا لیفٹ وینٹریکل نظر آتا ہے۔ لیکن جب ہم سیکشن لیتے ہیں جو کہ اگلی پکچر میں آپ دیکھ سکتے ہیں،
ہمارے ساتھی اگر جو اگلی تصویر ہے وہ بھی لے کے آ جائے تو بہت شکریہ جی۔ تو آپ بتائیں
اس کے اندر چار چیمبرز ہیں، جب ہم سیکشن لیتے ہیں اس کے اندر چار چیمبرز ہیں جس کے ہم یہ کہہ سکتے ہیں کہ رائٹ ایٹریم، رائٹ وینٹریکل، لیفٹ ایٹریم اور لیفٹ وینٹریکل اس طریقے کی ہے۔ یعنی جو دائیں سائڈ پر ہے ایٹریم کے نیچے وینٹریکل کی پوزیشن ہے، اور لیفٹ سائڈ پہ بھی ایٹریم کے نیچے وینٹریکل کی پوزیشن ہے، اس طریقے سے لوکیٹڈ ہوتے ہیں جب ہم سیکشن لیتے ہیں تب۔ اس کے علاوہ ہارٹ کے اندر ہم اوپر دیکھ سکتے ہیں کہ امپورٹنٹ وینز جہاں سے جو کہ پوری باڈی سے جو ہمارا بلڈ ہے وہ کلیکٹ کر کے ہارٹ میں ڈال رہے ہوتے ہیں، اور پھر ایورٹا جو کہ میجر آرٹری ہارٹ سے ارائز ہو رہی ہوتی ہے، دل سے ارائز ہو رہی ہوتی ہے، جس کا مقصد یہ ہوتا ہے کہ وہ بدن کے دوسرے سیلز تک اپنی ڈویژنز کے تھرو بلڈ سرکولیشن پہنچائے۔ تو یہ میجر ہارٹ میں دیکھی جاتی ہے چیزیں۔ اس کے علاوہ دونوں ایٹریم، دائیں اور بائیں ایٹریم، جو ہمارے چھوٹے چیمبرز ہوتے ہیں اس کے بیچ میں ایک پردہ ہوتا ہے جس کو ہم انٹر ایٹریل سیپٹم کہتے ہیں، اور سملرلی دونوں ہمارے وینٹریکلز، دائیں اور بائیں وینٹریکلز کے بیچ میں بھی ایک پردہ ہوتا ہے جس کو ہم انٹر وینٹریکولر سیپٹم کہتے ہیں۔ اس کے علاوہ ایک اور چیز جو بہت اہمیت رکھتی ہے، وہ دونوں ایٹریم کے درمیان ایک ویلو ہوتی ہے جس کا فنکشن اسی طریقے کا ہوتا ہے جو کہ ایک والو کا فنکشن ہوتا ہے۔ اس کا مین یہ ہوتا ہے کہ بلڈ کو ایک ڈائریکشن میں فلو ہو، یعنی اگر ایٹریم سے بلڈ آ رہا ہے وینٹریکل میں تو وہ وینٹریکل سے ایٹریم میں نہ جائے،
جی
ایک ہی ڈائریکشن میں اس کا فلو ہو۔ اس کے علاوہ یہ تو ہماری دو ویلز ہوتی ہیں جو کہ ایٹریم اور وینٹریکلس کے بیچ میں ہوتی ہے۔ اس کے علاوہ ہماری دو ویلز ہوتی ہیں جو کہ ہماری وہ آرٹریز جو ہارٹ سے نکل رہی ہوتی ہیں، پلمنری آرٹری جو کہ لنگس کی طرف جا رہی ہیں،
پھیپھڑوں کی طرف،
جی، اور جو دوسری ایوٹا، اس کے اندر ویلز ہوتے ہیں جو کہ وینٹریکل اور آرٹری کی بگننگ میں اس ویلز کی لوکیشن ہوتی ہے، تاکہ بلڈ ایک دفعہ جب آرٹری میں آ گیا ہے تو وہ پھر واپس وینٹریکل کی طرف نہ جائے۔
اس طرح کی شکل ہوتی ہے، جی بالکل، یہ بند ہو جاتی ہے،
جی بالکل، فلیپس کی طرح ہوتی ہے
وہ، کہ وہ واپس جو ہے واپس نہ جائے، ایک ہی طرف سے جاتا جائے،
جی بالکل
صحیح۔ ڈاکٹر صاحب بہت شکریہ، ویسے بہت پیچیدہ سا مسئلہ ہے لیکن بہت شکریہ، تو بہت ہی اچھی طریقے سے سمجھایا ہمیں۔ ناظرین یہاں وقت ہوا ہے خورم کی طرف چلنے کا، دیکھتے ہیں خورم ہمیں کہاں لے کے جا رہے ہیں۔ جی خورم،
بہت شکریہ جی، ہم لوگ چلیں گے دہلی اسٹوڈیو کی طرف، اور ڈاکٹر عطیہ نشاط ہمارے ساتھ موجود ہیں۔ ڈاکٹر صاحب، موٹاپے کی وجہ سے کیا مشکلات ایک بچے میں دکھنے میں ملتی ہیں؟
خرم صاحب، بچوں میں جو موٹاپا ہوتا ہے وہ بہت ہی ٹرکی سچویشن ہوتی ہے۔ اکثر 19 سال کی عمر جس میں ہم بچوں کا موٹاپا کاؤنٹ کرتے ہیں، उस वक्त कोई खास उनको परेशानी नहीं होगी, बल्कि वो ठीक ही रहते हैं, उनको यूजुअली जो और पतले बच्चों में परेशानी होती है वो कम ही उनको होती है। लेकिन आगे चल के जैसे 30 साल के या उसके ऊपर की उम्र के बाद उन्हें बहुत सारी परेशानियों का सामना करना पड़ सकता है। और सबसे ज्यादा बड़ी परेशानी तो ये है कि अगर आपका बच्चा 17-18 साल की उम्र तक मोटा है तो मोस्ट प्रोबेबली यानी 3 में से 2 बच्चे ऐसे पाए गए हैं जो लाइफ लॉन्ग यानी सारी जिंदगी वो मोटे ही रह जाते हैं, जो कि अपने आप में एक बहरहाल परेशानी है। उसके अलावा उन्हें प्री डायबिटीज कंडीशन एक चीज होती है कि डायबिटीज भी नहीं है और उनका वो बॉर्डर लाइन डायबिटीज पे होते हैं, वो उनमें डेवलप होने की बहुत ज्यादा चांसेस हैं। टाइप 2 डायबिटीज ऑफ कोर्स अगर वो प्री डायबिटिक कंडीशंस उनमें दिखती हैं तो टाइप 2 डायबिटीज भी उनको होने के चांसेस नॉर्मल बच्चों से या सेहतमंद बच्चों से कई गुना ज्यादा होती है। उसके अलावा उनको दिल की बीमारियां ज्यादा होने के चांसेस होती हैं क्योंकि मोटापे की वजह से वो हाइपरटेंशन मतलब उनका ब्लड प्रेशर ज्यादा होने के चांसेस होते हैं। इसके अलावा मोटे बच्चों में या जो आगे उनकी चल के जिंदगी में उन्हें एक सोने से रिलेटेड बहुत ज्यादा प्रॉब्लम होती है, उसे हम स्लीप एपनिया कहते हैं, यानी उन्हें डिस्टर्ब स्लीप होती है, या तो मतलब वो सोने में उनको सांस ठीक से नहीं आती है या दम घुटने की परेशानी होती है या वो खर्राटे वगैरह लेते हैं, तो ये भी एक परेशानी है। उसके अलावा उन्हें बोन हेल्थ से रिलेटेड कुछ परेशानी होती है, यानी उनके जॉइंट्स में प्रॉब्लम होती है या बोन हेल्थ इन जनरल उनकी बहुत अच्छी नहीं होती।
ठीक है।
और यहाँ तक कि जो बच्चे बचपन में मोटे होते हैं यानी उनका ग्रोथ परसेंटाइल 85 से ज्यादा या 95 से भी ज्यादा होता है तो उन्हें कुछ किस्म के कैंसर होने के भी चांसेस हेल्दी बच्चों के मुकाबले में ज्यादा होते हैं। तो आप ये देखिए कि अगर आपका बच्चा मोटा है तो वो किस कदर परेशानियों और बीमारियों में मुबतला हो सकता है, ये बिल्कुल भी एक नॉर्मल
मोटा हो तो कहा जाता है बच्चा हेल्दी है, और जो है अफसोस से कहना पड़ता है कि घर के जो बुजुर्ग हजरात हैं वो ये बात करने में बहुत पहल करते हैं कि नहीं नहीं बच्चे को कुछ नहीं है, इसको और खिलाओ और जो है हेल्दी है बच्चा हमारा।
जी खुर्रम साहब, इसके मुतालिक एक बहुत दिलचस्प स्टडी भी मैंने पढ़ी है जो आप बात बोल रहे हैं कि पेरेंट्स और खासकर जो ग्रैंड पेरेंट्स होते हैं घर में यानी दादी या नानी, वो बिल्कुल भी ये मानने को राजी नहीं होती कि उनका बच्चा मोटा हो रहा है, वो हमेशा इसी जुस्तुजू में लगी रहती है कि कैसे वो 2 पराठे और खा ले ब्रेकफास्ट में या एक ग्लास दूध का और पी ले।
बिल्कुल।
इनफैक्ट एक अमेरिकन एकेडमी ऑफ पीडियाट्रिक्स एक बहुत बड़ी तंजीम है जो बच्चों की हेल्थ पे काम करती है, उसने एक दिलचस्प स्टडी की थी, उसमें ये सामने आया था कि 59% पीडियाट्रिशियंस जो हैं मतलब जो बच्चों के डॉक्टर हैं वो ये देखते हुए कि बच्चा मोटा है पेरेंट्स से बताते ही नहीं है ये बात कि आपका बच्चा मोटा है।
सही।
और वो ये कहते हैं कि अगर हम इस तरह बोलेंगे तो बहुत ऐन मुमकिन है कि वो माँ बाप दोबारा आएंगे ही नहीं हमारे पास।
ठीक है।
तो ये आप सोचिए माइंडसेट लोगों का कितना ज्यादा इस तरीके का है कि वो ये बात सुनना तो दूर की बात है, वो दोबारा उस डॉक्टर के पास नहीं जाना पसंद करते जो ये बताएगा कि भाई आपका बच्चा मोटा हो रहा है।
ठीक है।
तो यहाँ पर मैं हजरत अली रज़ियल्लाहु ताला अन्हा की एक बहुत ही खूबसूरत हदीस है इसके बारे में मैं जिक्र करना चाहूंगी। उनका ये कहना है कि अपने बच्चों को अपनी तरह बनाने की कोशिश मत कीजिए, ये मत सोचिए कि वो आपकी तरह बिहेव करें, क्योंकि बिलाशुबा उनको आपके वक्त के लिए नहीं बनाया गया है।
सही।
तो ये खाने पीने पे भी एप्लीकेबल होता है कि अगर आपकी नानी दादी अपने बच्चों को 4 पराठे खिलाती थी तो वो फिर 4 घंटा बैठ के टीवी नहीं देखते थे, वो बाहर जाके खेलते थे। तो अब आप कोशिश मत कीजिए कि जैसे आपने खाना खाया बचपन में वैसे ही अपने बच्चे को दे दीजिए, आप इस चीज को समझने की कोशिश कीजिए कि अब लाइफस्टाइल बहुत चेंज हो रहा है और बच्चों की लाइफस्टाइल सेडेंटरी होती जा रही है, तो जिस किस्म की ग़िज़ा आपने खाई थी आप प्लीज अपने बच्चों को वैसा उस किस्म की ग़िज़ा मत दीजिए।
बहुत शुक्रिया डॉक्टर आतिन निशात, बहुत शुक्रिया, बहुत मुफीद गुफ्तगू आपके साथ चल रही है, इंशाल्लाह गुफ्तगू आगे बढ़ाएंगे। बहरहाल मौला कायनात अमीरुल मोमिनीन हज़रत अली अलैहिस्सलाम का जो भी फरमान हो ज़िंदगी के किसी भी हिस्से में हम उसको अपना सकते हैं, इसीलिए कहा जाता है कि जितना ज़्यादा हम लोग इन हस्तियों की ज़िंदगी को जानना पहचानने की कोशिश करें उतना हमारा अपना फ़ायदा है। वक्त हुआ है एक तराना, मुलाहिज़ा फरमाइए और उसके बाद आपकी खिदमत में हाज़िर होंगे, हमारे साथ रहिएगा। जी नाज़रीन, आपकी खिदमत में हाज़िर हैं, आप लोगों ने तराना मुलाहिज़ा फरमाया, उम्मीद है कि आपको पसंद आया होगा। दोबारा लौटेंगे हम लोग दिल्ली स्टूडियो की तरफ या आपकी तरफ। چلیں آپ لوگوں کی طرف آ جاتے ہیں جی, چلتے ہیں رباب کی طرف تاکہ رباب گفتگو آگے بڑھا سکیں. جی رباب
خرم, اور ہمارے ساتھ سلیل فاطمہ صاحبہ موجود ہے. انسانی دل کس طرح کام کرتا ہے ہم اس بارے میں بات کر رہے ہیں, اور بڑا ہی پیچیدہ مسئلہ ہے ناظرین, میں تو بس دنگ رہ گئی ہوں سن کے. اچھا سلیل فاطمہ صاحبہ, ہم اگر بات کریں دھڑکن کی, اور جب تک ہماری چیمبرز کی تصویر تیار ہوتی ہے ہم بات کرتے ہیں دھڑکن کی. دھڑکن کیا ہے؟
ہم کہتے ہیں کہ دھڑکن 70-75 ٹائمز ہارٹ دل ایک منٹ میں بیٹ کرتا ہے. اس سے مراد یہ ہے کہ 72
جی یہ تصویر ہماری آ گئی, اب ایک بار پھر ناظرین کو جو حصوں کے بارے میں بتا دیں تاکہ وہ صحیح طرح.
اس تصویر سے یہ میں بتانا چاہوں گی کہ ایک لیبل ہوا ہوا پارٹ جو ہے رائٹ ایٹریم,
صحیح,
اور پھر رائٹ وینٹریکل اس پارٹ میں نمایاں ہے, اور سائڈ میں آپ دیکھ سکتے ہیں لیفٹ وینٹریکل بھی ہے. سب سے جو زیادہ تھکنس پائی جاتی ہے مسل کی وہ لیفٹ وینٹریکل میں. اگر آپ دیکھیں انسانی دماغ بھی یہ کہتا ہے, رائٹ ایٹریم کا کام یہ ہے کہ وہ بلڈ دے رائٹ وینٹریکل میں, لیفٹ ایٹریم کا کام یہ ہے کہ وہ بلڈ دے لیفٹ وینٹریکل میں, جبکہ لیفٹ وینٹریکل کا کام یہ ہے کہ وہ پوری باڈی میں بلڈ کو ڈسٹریبیوٹ کرے. اس لیے اس کی مسل کی یعنی مایوکارڈیم جو مسل مین مسل ماس ہے ہارٹ کا, اس کی تھکنس سب سے زیادہ پائی جاتی ہے.
جی آپ بول سکتے ہیں موٹا لیئر ہے وہ.
جی بالکل. اس کے علاوہ آپ دیکھ سکتے ہیں اوپر ایورٹک آرٹس لکھا ہوا ہے, وہاں سے جو ہے وہ آرٹریز ارائز ہوتی ہیں, اس سے ڈیوائڈ ہوتی ہیں جو کہ ڈفرینٹ سیلز میں باڈی کے جاتی ہیں, اور اوپر ایک سپیریئر وینا کیوا لکھا ہوا ہے, وہ میجر وین ہے, اور ایک نیچے انفیریئر وینا کیوا ایک وین ہوتی ہے. سپیریئر وینا کیوا ہیڈ اور اوپر کے آرگن سے بلڈ کلیکٹ کر کے رائٹ ایٹریم میں ڈالتی ہے, اور انفیریئر وینا کیوا نیچے کے بدن کے حصوں سے بلڈ کو کلیکٹ کر کے جمع کر کے رائٹ ایٹریم میں ڈالتی ہے.
ٹھیک ہے, یعنی ہم یہ بول سکتے ہیں ہر حصے کا اپنا ایک الگ کام ہے.
جی بالکل,
اپنا وہ الگ جاب ہے. ڈاکٹر صاحب آپ دھڑکن کے بارے میں بات کر رہے تھے, ہم دھڑکن پہ آتے ہیں. جی آپ بتا رہی تھیں کچھ.
جی 70-75 ٹائمز ہمارا ہارٹ بیٹ کرتا ہے پر منٹ, یہ ہم سنتے ہیں. اصل میں بیٹنگ سے مراد یہ ہے کہ 70-75 ٹائمز ہمارا ہارٹ بلڈ کو نکالتا ہے, بلڈ ایجیکٹ کرتا ہے ویسلز میں, اور پھر وہ ویسل سے بلڈ ڈفرینٹ آرگنز میں ڈسٹریبیوٹ ہوتا ہے. جی ہم پلس کو فیل کرتے ہیں کوئی بھی آرٹری پہ, ایک ایسی آرٹری جو کہ بون سے تھوڑی کمپریس ہو رہی ہے تاکہ ہم اسے پلس وہاں پہ فیل کر سکتے ہیں.
جی اس طرح. جی
اصل میں اگر ہم ہارٹ کی طرف جائیں, ایسا ہارٹ میں کیا ایونٹ ہو رہا ہوتا ہے کہ پلس جنریٹ ہو رہی ہوتی ہے. ہم جب ایٹریا میں دیکھتے ہیں, ایٹریا میں بالکل جہاں پہ ایٹریا شروع ہوتا ہے وہاں پر ایک گروپ آف سیلز, ایک بنچ آف سیلز ہوتا ہے جس جو کہ ایسے نوڈ کہلاتا ہے, سائنو ایٹریل نوڈ کہتے ہیں. اس کے اندر دو قسم کے سیلز ہوتے ہیں, ایک ہوتے ہیں پیس میکر سیلز اور دوسرے ہوتے ہیں ٹرانزیشن سیلز. پیس میکر سیلز کا سب سے اہم کام یہ ہوتا ہے کہ وہ ایکشن پوٹینشیل, ایکشن پوٹینشیل سے مراد میری یہ ہے کہ ہمارے باڈی میں جتنے بھی سیلز ہیں ان کے اندر اور ان کے باہر ایک آئنز, فار ایگزامپل سوڈیم یا کلورائڈ کے آئنز کی وجہ سے ایک وولٹیج, ایک کرنٹ مینٹین ہوا ہوا ہوتا ہے. ذرا سا بھی وہ کرنٹ اگر چینج ہوتا ہے تو پھر ہم اس کو کہتے ہیں کہ اب میمبرین پوٹینشیل چینج ہو گیا ہے اور ایکشن پوٹینشیل جنریٹ ہو گیا ہے. یعنی وہ پیس میکر سیلز کا اکیلا بغیر اس میں انوالومنٹ کے برین کے یہ کام ہوتا ہے کہ وہ ہر منٹ میں 70-75 ٹائمس ایکشن پوٹینشیل جنریٹ کریں.
ٹھیک ہے,
اور اس کے بعد ڈفرینٹ پاتھ ویز, ڈفرینٹ ذرائع کے تھرو پورا ہارٹ میں یہ ایکشن پوٹینشیل اسپریڈ ہو جاتا ہے, اور پہلے ایٹریم پھر وینٹریکلس کانٹریکٹ کرتے ہیں تاکہ بلڈ آؤٹ آف دا ہارٹ نکلے اور باڈی میں مطلب سیلز میں ڈسٹریبیوٹ ہو.
جی ہم اگر بلڈ سرکولیشن کی طرف آتے ہیں کہ یہ بلڈ کا جو یا خون کا جو آپ بول سکتے ہیں رواں دواں جو سسٹم ہے اس بارے میں آتے, میں چاہوں گی ہمارے عزیز ساتھی بھی اگر وہ بلڈ سرکولیشن کی جو تصویر ہے وہ بھی دکھا رہے تاکہ ڈاکٹر صاحب بتا سکے. جی آپ اپنی بات بتائیں کہ کس طرح سے یہ ہے بلڈ سرکولیشن کا سسٹم.
سب سے پہلے ہم یہاں سے شروع کر سکتے ہیں, جس طریقے سے یہ بلو جو پارٹ اگر ہمیں نظر آ رہا ہے, جو نیلا پارٹ ہے, نیلا حصہ, اس میں ہم یہ دیکھ سکتے ہیں کہ اس میں کاربن ڈائی آکسائڈ کی مقدار زیادہ ہے, اور وہ پارٹ جو لال رنگ کا نظر آ رہا ہے خون کا, اس کے اندر آکسیجن کی مقدار زیادہ ہے. ان دونوں میں زیادہ کر کے جو فرق ہے وہ آکسیجن اور کاربن ڈائی آکسائڈ کا ہے. اچھا اب سب سے پہلے یہ ہے کہ جس طرح میں نے آپ کو بتایا, دو میجر وین سپیریئر اور انفیریئر وینا کیوا نے ہمارے سیل سے بلڈ لے لیا, اور اس کے بعد انہوں نے رائٹ ایٹریم میں اس بلڈ کو جمع کر دیا. رائٹ ایٹریم کانٹریکٹ کرے گا اور اس بلڈ کو ویلو کے تھرو رائٹ وینٹریکل میں ڈالے گا. جیسے ہی بلڈ اب رائٹ وینٹریکل میں آئے گا, اس کے بعد یہ بلڈ جو ہے وہ پھیپھڑوں کی طرف جائے گا, पल्मोनरी आर्टरीज के जरिए।
ठीक है,
इसमें भी पल्मोनरी आर्टरी और राइट वेंट्रिकल के दरमियान मैंने जैसे बताया कि वेल्व है,
सही, ठीक,
ठीक है, उस वेल्व का खुलना और बंद होना जरूरी है ताकि वो ब्लड जो है वो फेफड़ों तक जाए।
सही।
फेफड़ों में कैपिलरी नेटवर्क के थ्रू एक्सचेंज होगा ऑक्सीजन और कार्बन डाइऑक्साइड के बीच में, यानी अब जो ब्लड निकलेगा फेफड़ों से उसके अंदर ज्यादा ऑक्सीजन है।
ठीक है,
अब वो ब्लड एंटर होगा हमारे हार्ट में पल्मोनरी वेन्स के जरिए, इधर कोई वेल्व्स नहीं है, डायरेक्ट एंटर
नहीं है।
जी,
ठीक है,
एंटर हो गया ब्लड, एंटर जो होगा उस चैम्बर का नाम है हमारा लेफ्ट एट्रियम।
सही,
लेफ्ट एट्रियम में अब ब्लड आ गया, लेफ्ट एट्रियम जैसे ही कॉन्ट्रैक्ट करेगा वेल्व के थ्रू ब्लड आ जाएगा लेफ्ट वेंट्रिकल में, लेफ्ट वेंट्रिकल कॉन्ट्रैक्ट करेगा ब्लड निकलेगा हमारे लेफ्ट वेंट्रिकल से और हमारे वेसल्स में फ्लो करने लगेगा। यानी हम जब ये देखते हैं पल्स रुक के आ रही है रुक रही है आ रही है, तो यही है बेसिकली कि वो ब्लड आ रहा है एग्जैक्टली इस पूरी सर्कुलेशन में ये है।
बहुत शुक्रिया, बहुत शुक्रिया नाजरीन, ये तो बड़ा मैं कहती हूँ यहाँ बड़ा मजे की गुफ्तगू चल रही है, दिल हमारा किस तरह काम करता है। खैर नाजरीन, यहाँ हम चलते हैं खुर्रम की तरफ और देखते हैं खुर्रम हमें कहाँ लेके जाएंगे। जी खुर्रम,
बहुत शुक्रिया जी, हम लोग चलेंगे दिल्ली स्टूडियो की तरफ जल्दी से। डॉक्टर साहब, डॉक्टर अतिया निषाद हमारे साथ मौजूद हैं, बच्चों में मोटापे के बारे में बात हो रही है। डॉक्टर साहब, माजरत साहब, वक्त हमारा बहुत कम है, कैसे कंट्रोल किया जाए मोटापे को बच्चों में?
खुर्रम साहब, सबसे पहले तो पहला स्टेप तो एक ही, पेरेंट्स इस बात को एक्सेप्ट करें कि रिकॉग्नाइज करें कि उनके बच्चे में मोटापा है।
सही।
दूसरी बात ये कि मोटापा एक लाइफस्टाइल डिजीज है, मतलब ये नहीं है कि ओवर द नाइट आपका बच्चा मोटा हो गया है,
ठीक है,
उसने धीरे धीरे वेट एक्यूमुलेट किया है, तो ये चीज समझे कि वो धीरे धीरे ही वेट कम करेगा, एकदम से उसके पीछे मत पड़े कि आपको वजन कम करना है।
ठीक है।
और एक बहुत जल्दी से मैं आपको बताना चाहूंगी कि आप अमेरिकन एकेडमी ऑफ पीडियाट्रिक्स, अगेन उसका रेफरेंस दे रही हूँ, उसने एक प्रोटोकॉल बताया है 5-2-0-1 अप्रोच इसको बोलते हैं, यानी दिन में 5 सर्विंग फल और सब्जियों के दें बच्चों को, 2 घंटे उनका स्क्रीन टाइम लिमिट करें, स्क्रीन टाइम से मुराद है जितना बच्चा देर टीवी देखता है या कंप्यूटर के सामने बैठता है या वीडियो गेम खेलता है उसको 2 घंटे तक लिमिट करें। एक का मुराद ये है कि उसको 1 घंटे तक फिजिकल एक्टिविटी कराएं, आपने खुद ही अभी बताया कि फिजिकल एक्टिविटी किस कदर अहम है, और 0-0 का मतलब है उसको 0 अमाउंट ऑफ कार्बोनेटेड या स्वीटेंड बेवरेजेस दें, यानी मीठा जिसमें पड़ा हुआ हो उस किस्म का बेवरेज यानी उसको पीने की चीज दें। तो ये 5-2-0-1 अप्रोच बहुत ही ज्यादा मुफीद है इस चीज के लिए, और इंशाल्लाह हम इसके बारे में और भी गुफ्तगू करेंगे, अभी बहरहाल वक्त कम है, लेकिन अगर हम इस पे अमल करें तो इंशाल्लाह बहुत अच्छे इससे नतायज सामने आएंगे।
डॉक्टर अतिया निषाद हमारे साथ दिल्ली स्टूडियो से हमें ज्वाइन करी थी, बहुत शुक्रिया अदा करता हूँ डॉक्टर साहब, बड़े अहम मौजू पर आपने गुफ्तगू की, और इंशाल्लाह अगले जुमरात को भी इंशाल्लाह हम आपकी खिदमत में हाजिर होंगे और मजीद इस मौजू पर गुफ्तगू करेंगे, बहुत शुक्रिया जी। नाज़रीन, हम लोग चलेंगे एलसीडी की तरफ, जहाँ पर एक बहरहाल अहम मौजू आप लोगों की खिदमत में लेके आया हूँ, और वो मौजू है ब्लड डोनेशन का, खून का लोगों को अहदा करना, देना दूसरे लोगों को खून बड़ी अहम चीज़ है, और बहरहाल यह है कि कुछ ममालिक में इसको अहमियत दी जाती है, कुछ में नहीं दी जाती, ईरान में इसको बहुत अहमियत दी जाती है, और मैं सिर्फ यहाँ बहरहाल यहाँ पर एक मुख्तसर से ये बात करना चाहूँगा कि इसके फ़वाद क्या हैं। सबसे पहला फ़ायदा जो ब्लड डोनेशन का या खून देने का होता है वो ये होता है कि आप एक इंसानियत की खिदमत कर रहे हैं। बहुत से लोगों को शौक़ होता है डॉक्टर बनने का, और शायद उनमें से कुछ लोग डॉक्टर बन पाएँ लेकिन कुछ लोग डॉक्टर ना बन पाएँ, लेकिन ये होता है कि अगर आपके अंदर इंसानियत की खिदमत करने का जज्बा मौजूद है तो आप इस तरीके से दूसरे लोगों के लिए खून डोनेट करके इंसानियत की खिदमत कर सकते हैं। कहा जाता है कि एक शख्स जब एक बार खून डोनेट करता है तो वो 3 से 4 लोगों की जिंदगियां बचाता है, और इन 3 से 4 लोगों में ख़ास तौर पे जो ज़्यादातर ज़रूरत पड़ती है खून की वो पड़ती है बच्चों को, तो इस चीज़ का ज़रूर ख्याल रखें अपने जहन में जब आप जो है खून डोनेट कर रहे हैं, तो ये जहन में आपके हो कि हो सकता है कि किसी एक बच्चे की आप जान बचाएं। उसके अलावा ये कहा जाता है कि जब आप ब्लड डोनेट करने जाते हैं तो वहाँ पर ब्लड डोनेट करने से पहले वो लोग आपका मेडिकल टेस्ट करते हैं मामूली से छोटे से, और उस टेस्ट का फ़ायदा ये होता है कि आपके अंदर कोई अगर छोटी मोटी बीमारी है तो उसका पता चल जाता है, और फ्री ऑफ कॉस्ट होता है, बग़ैर पैसों के आपका टेस्ट भी हो जाता है। इसके अलावा कहा जाता है कि हमारे बदन के अंदर आयरन की मिकदार, आयरन एक बहुत अहम चीज़ है हमारे बदन के लिए, आयरन की मिकदार जो है वो कभी कभार ज़्यादा हो जाती है, कभी कभार कम हो जाती है, और उसका ज़्यादा होना हमारे दिल के लिए ख़तरनाक होता है। कहा जाता है कि अगर 3 महीने 4 महीने में एक बार अगर आप ब्लड डोनेट करें तो उससे होता यह है कि आपका आयरन लेवल जो आपके खून में है वो कंट्रोल में रहता है। उसके अलावा कहा जाता है कि जब एक बार एक शख्स खून डोनेट करता है तो 650 किलो कैलोरीज उसके बदन में जो होती हैं वो जल जाती हैं, वो इस्तेमाल हो जाती हैं। तो इससे ये भी एक फ़ायदा होता है कि हमारे बदन में जो इजाफी कैलोरीज हैं वो भी कंट्रोल में रहती हैं। एक और आखिरी फ़ायदा बताता चलूँ, वो ये है कि कहा जाता है कि जब आयरन लेवल हमारे बदन में कंट्रोल में रहता है तो मुख्तलिफ किस्म के कैंसर से हमारे बदन को बचा के रखता है। ये तो बात थी ब्लड डोनेट करने की। यहाँ पर छोटा सा वक्फा लेंगे, उसके बाद दोबारा आपकी खिदमत में हाजिर होंगे, हमारे साथ रहिएगा। जी नाज़रीन, आपकी खिदमत में हाजिर हैं, चलेंगे हम रुबाब के पास ताकि रुबाब डॉक्टर साहिबा के साथ गुफ्तगू अपनी आगे बढ़ा सकें।
बहुत शुक्रिया खुराम, जैसा आप जानते हैं कि वक्त हमारा कम है, डॉक्टर साहिबा बहुत मुख्तसर सा बताएगा कि दिल अपनी खुराक कहाँ से लेता है और किस तरह लेता है।
आप देखा जाए तो दिल के अंदर खुद खून होता है, लेकिन वो खून खुद दिल नहीं इस्तेमाल करता अपनी न्यूट्रिशन के लिए, अपनी एक्टिविटी के लिए। खुद जिस तरीके से दूसरी सेल्स, आर्टरीज और वेसल से सप्लाई होते हैं, इस तरह दिल की एक अपनी सर्कुलेशन है जिसका नाम है कोरोनरी सर्कुलेशन। उसमें अपनी वेसल्स होती है, आर्टरीज होती है, वेन्स होती है, कैपिलरीज होती हैं, उसके ज़रिए दिल जो है वो न्यूट्रिशन हासिल करता है। इसकी इम्पोर्टेंस ये है कि ज़रा सा भी इसके अंदर ब्लॉकेज हो जाए तो ये किसी किस्म के दिल को नुकसान पहुंचा सकती है,
हार्ट अटैक, ये तरह की मुख्य चीज़ें जो है वो सामने आते हैं। बहुत शुक्रिया सुनील साहब आपका, बहुत शुक्रिया। बहुत अहम जो है मौजू, हम ये बोल सकते हैं, पर रोशनी डाली, और बहुत शुक्रिया आप हमारे स्टूडियो में तशरीफ लाएं।
आपका भी बहुत शुक्रिया।
बहुत शुक्रिया अदा करता हूँ आप दोनों का, और ख़ासतौर पर डॉक्टर सुलेल फातिमा का कि बार वो हमारे स्टूडियो में तशरीफ़ लाएँ, बहुत अहम मौजू पर उन्होंने गुफ्तगू की। डॉक्टर आतिया निशा दिल्ली स्टूडियो से उन्होंने हमें ज्वाइन किया, उनका शुक्रिया अदा करता हूँ। अगले हफ्ते का मौजू हमारा रहेगा इंसानी हकूक और इंसानी ज़िंदगी की अहमियत, और पूरे हफ्ते इसी मौजू पर इंशाल्लाह हम लोग गुफ्तगू करेंगे। फेसबुक पर हमारा साथ दीजिएगा, और हफ्ते के दिन सिग्नेचर के दिन हमारे साथ डॉक्टर शब्बर अली स्टूडियो में मौजूद होंगे, और वो भी ख़ास तौर पर इसी मौजू पर इंशाल्लाह हमारे साथ गुफ्तगू करेंगे। तो हमारा प्रोग्राम देखना मत भूलिएगा। बस सिर्फ एक चीज़ बताते चलूँ कि हमारे फेसबुक एड्रेस facebook.com/SUT Morning Show पर हमें मत भूलिएगा। मुझे खुर्रम गर्देजी और रुबाब मंसूरी को प्रोग्राम सुबह ज़िंदगी से इजाज़त दीजिए। खुदा हाफ़िज़।